This is Radio Adelaide 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program Voice of Shangri-La in Nepali.
नमस्ते श्रोताहरू, अनि स्वागत छ भोइस अफ साङ्ग्रेला. हरेक आइतबार आउने गर्छ राति 9:30 बजेदेखि 10:30 बजेसम्म, र आज पनि यसै क्रमलाई निरन्तरता दिन म सञ्जय यहाँहरू समक्ष आइपुगेको छु रेडियो एडलेड 101.5 मेगाहर्ज मा. र तपाईँ यसलाई यदि अनलाइन सुन्न चाहनुहुन्छ भने www.radio.adelaide.edu.au गएर तपाईँ लगइन गर्न सक्नुहुन्छ, र तपाईँ हामीलाई अस्ट्रेलियामा मात्र नभएर संसारभर सुन्न सक्नुहुन्छ. यदि तपाईँ यस कार्यक्रमलाई फुर्सदको समयमा पनि सुन्न चाहनुहुन्छ अथवा आज मिस गर्नुभयो र फेरि अर्को भोलि आफ्नो फुर्सदको समयमा सुन्न चाहनुहुन्छ भने तपाईँ लगइन गर्न सक्नुहुनेछ www.ipajournal.com. हजुर श्रोताहरू, आज मेरो आवाज अलिकति बसेको छ, अलिकति फरक पाउनुभयो होला यहाँहरूले पनि. किन भन्दाखेरि श्रोताहरू, हिजो मात्रै एडिलेडमा नेपथ्ये नेपालको एउटा चर्चित साङ्गीतिक समूह, चर्चित ब्यान्ड नेपथ्येले कन्सर्ट गरेको थियो हिजो साँझ, हिजो राति. सो कार्यक्रममा अलिकति नेपथ्यसँगै गीत गाउँदा गाउँदै मेरो पनि स्वर अलिकति सुकेको छ श्रोताहरू, तर केही छैन. आजको कार्यक्रममा हामी मा न्युज का साथसाथै हामी अमृत गुरुङसँगको एकदमै मिठो, एकदमै रोचक इन्टरभ्यू समेत प्रस्तुत गर्नेछौँ, र साथमा मिठा मिठा गीत सङ्गीत त छँदैछन् श्रोताहरू. तर आजको कार्यक्रम सुरु गर्न चाहन्छु हाम्रो रेगुलर सेगमेन्ट न्युजबाट. हजुर, समाचारमा प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले कुनै पनि विषयमा विरोधका लागि मात्र विरोध नगर्न आग्रह गरेका छन्. म यो कुर्सीमा रहँला नरहँला, तर मैले बसालेको जगको विकासको परिणाम पछिसम्म पनि जनताले हेर्न र देख्न पाउनेछन्. प्रधानमन्त्रीले भावुक मुद्रामा भने राष्ट्रहितका निम्ति भएका सम्झौताको प्रयोग गर्नेछु. शान्ति र संविधान सँगसँगै विकास पनि उत्तिकै जरुरी रहेको भन्दै सरकारले थालेका ठूला परियोजनाका विरुद्ध नलाग्न उनले आग्रह गरे. चितवनको सरकारी भरतपुर अस्पतालको 49औँ वार्षिकोत्सव तथा ए ब्लक भवन उद्घाटनमा शनिबार बोल्दै उनले विरोधकै कारण ठूला परियोजना सञ्चालनमा आउन नसकेको बताए. उनले गरेको विपा सम्झौताको उनकै पार्टीका वैद्य पक्षले पटक पटक विरोध गर्दै आइरहेको छ. शुक्रबार मात्र भरतपुरमै पनि राष्ट्रघाती रहेको भन्दै वैद्य पक्षका देव गुरुङ सहितका नेताले सम्झौता जलाएका थिए. उनले विदेशी लगानी भित्र्याएर कर्णाली, पश्चिम सेती, अरुण जस्ता ठूला परियोजना सञ्चालन गर्न लाग्दा विरोध गर्नु अस्वाभाविक भएको बताए. एउटा योजनालाई 10 खर्ब डलर लाग्छ, हामी आफै गर्न सक्दैनौँ, देशमा 1 अर्बको पनि ग्राहस्थ उत्पादन छैन, उनले विरोधप्रति आक्रोशित हुँदै भने. अनि विदेशी पुँजी नल्याए के गर्ने त, विकासका निम्ति भएका विषयमा नकारात्मक सोच राखेर पुरानै धङधङीमा विरोध गर्नु गलत भएको उनले बताए. उनको भनाइ थियो, मात्र 6 महिनाको प्रयासले केही नहुने जिकिर गर्दै कम्तीमा पनि 1 दशकको साझेदारी विकासका निम्ति हुन जरुरी रहेको उनले उल्लेख गरे. शान्ति प्रक्रिया र सेना समायोजनका मुद्दामा चैत क्षेत्रभित्र सबै काम सकिसक्ने उनले बताए. समायोजन र सत्यनिरूपण आयोग बनाउने विषयको काम अन्तिम चरणमा पुगेको छ. प्रधानमन्त्रीले भने त्यसपछि संविधान निर्माणमा सरकार केन्द्रित हुन्छ. शनिबार नै चितवनको गीतानगरमा उन्नत गाई स्रोत केन्द्रको उद्घाटन गर्दै उनले जेठ 14 जसरी भए पनि नयाँ संविधान बन्ने बताए. सबै एकै रातमा हुने भन्ने कुरा हुँदैन. उनले भने दलीय सहमति हुनुपर्छ, छलफल हुनुपर्छ. सङ्क्रमणकालमा सबै कुरा मिल्न गाह्रै छ. सहमति असहमतिका बावजुद पनि जेठ 14 संविधान दिने प्रयासमा दलहरू लागि परेको उनले जानकारी दिए. क्रान्ति भनेको राजनीतिक मात्र नहुने भन्दै उनले शान्तिको बाटो हुँदै संविधानसम्म पुग्न सबैले सहयोग गर्नुपर्नेमा उनको जोड थियो. संविधान पछिको बाटो आर्थिक समृद्धिको बाटो भएको उनले बताए. यसै गरी नेपाली काङ्ग्रेसका नेता रामशरण महतले समयमा संविधान नबन्नुमा माओवादीको कमजोरी रहेको बताएका छन्. तनहुँमा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले संविधान बन्न माओवादी हतियार र शक्ति अर्थात् लडाकुविहीन बन्नुपर्ने बताए. माओवादीले हतियार र शक्ति नछाडेसम्म संविधान बन्दैन. उनले भने संविधान लम्बिनुमा माओवादी जिम्मेवार छ. माओवादीले सहमति अनुसार 6 महिनामा टुङ्ग्याउनु पर्ने सेना समायोजनको पाटो अहिलेसम्म नटुङ्गिएको भन्दै उनले 4 वर्षमा पनि संविधान बन्नेमा माओवादीले शङ्का उब्जाउने वातावरण सिर्जना गरेको उनले आरोप लगाए. संविधान सभाको 6 महिनाभित्र माओवादीले हतियार लडाकु र सम्पत्ति फिर्ता गर्ने सहमति भएको थियो. उनले भने 4 वर्ष बितिसक्दा पनि सहमति कार्यान्वयन भएको छैन. लडाकु समायोजन बिना संविधान नबन्ने भन्दै महतले चैत्र मसान्तभित्र पनि लडाकु समायोजन नभए उनीहरूलाई पनि पैसा दिएर विदाई गर्नुपर्ने धारणा व्यक्त गरे. लडाकु समायोजन बिना संविधानको काम अघि बढ्दैन. उनले भने उनीहरूकै भारी बोकेर कति समय बस्ने. उनले माओवादीलाई आवश्यकभन्दा बढी विश्वास गरेका कारण देशमा समस्या आएको बताए. सेना समायोजन विशेष समितिको सदस्य समेत रहेका महतलाई संविधान घोषणाको म्याद नजिकिँदै जाँदा प्रमुख नेताहरू जिल्ला जिल्ला हिँड्दा संविधान निर्माणलाई असर त पर्दैन भन्ने पत्रकारको जिज्ञासामा उनले जनताको बीचमा जानु र संविधान बनाउनु एउटै अङ्ग भएको बताए. जनतासँग भेट गर्दा विचार र भावना प्रतिबिम्ब हुन्छ. उनले भने हामीले जिल्ला डुल्दा संविधान निर्माणमा प्रतिकूल असर पुगेको छैन. यसै गरी मुटु रोगको उपचारमा विशेष योगदान पुर्याएको भन्दै मृगेन्द्र सम्झना चिकित्सा गुठीले डाक्टर भगवान कोइरालालाई सम्मान गरेको छ. गुठीको 36 वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रममा डाक्टर कोइरालालाई शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र महाराजगञ्जमा रहँदा र तथा बाहिर रहेर पनि मुलुकका आम मुटुरोगीलाई गुणस्तरीय सेवा प्रदान गरेकाले सम्मान गरिएको हो. कार्यक्रममा प्रधान न्यायाधीश खिलराज रेग्मी र गुठीका अध्यक्ष मृगेन्द्र राज पाण्डेले डाक्टर कोइरालालाई गुठीका तर्फबाट नगद ₹1,00,000 सहित सम्मान पत्र प्रदान गरेका थिए. सो अवसरमा प्रधान न्यायाधीश रेग्मीले हरेक दिन मुटु रोगका कारण धेरै नेपालीले उपचार पाउन नसकेको सन्दर्भमा डाक्टर कोइरालालाई पुर्याउनु भएको उपचार सहयोग सराहनीय रहेको बताए. गुठीका अध्यक्ष पाण्डेले डाक्टर कोइरालालाई मुटु रोगको उपचारमा अत्यन्तै सफल तथा आम मुटु रोगीका लागि नाम जस्तै भावनाका रूपमा रहेकाले उनले पुर्याउनु भएको योगदानको कदर गर्दै सम्मान गरिएको जानकारी दिए. सम्मानित व्यक्तित्व डाक्टर कोइरालाले सम्मानबाट आफूलाई थप जिम्मेवारी बोध भएको भन्दै आगामी दिनमा मुलुकका विकट तथा ग्रामीण क्षेत्रमा रहेका मुटु रोगीलाई लक्षित गरी सेवा पुर्याउन आफू तत्पर रहेको उनले बताए. सो अवसरमा समाजमा उल्लेखनीय कार्य गरे बापत विभिन्न सङ्घ संस्थालाई समेत सम्मान गरिएको थियो. एकीकृत माओवादीका संस्थापन पक्ष र वैद्य पक्षका कार्यकर्ता बीच झडप भएको छ. भारतबाट आउने मालवाहक गाडीबाट पैसा कसले उठाउने भन्ने विवाद चुलिँदै गएपछि शनिबार झडप भएको हो. झडपका कारण वैद्य पक्षधरका 2 कार्यकर्ता घाइते भएका छन्. टाउकोमा गम्भीर चोट लागेका एकजनाको अवस्था गम्भीर छ. पन्सार रोडमा पर्ने धनगढी नगरपालिका 3 मिलन चोकमा भारतबाट आउने गाडीबाट पैसा उठाउन बनाइएको पोस्टमा बसेका वैद्य पक्षधर कार्यकर्तालाई रड बोकेर आएको संस्थापन पक्षले आक्रमण गरेपछि झडप भएको थियो। संस्थापन पक्षको आक्रमणबाट वैद्य पक्षधर कार्यकर्ता भरत विष्ट र विनोद च्यामजुङ घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक उद्धव सिंह भाटको नेतृत्वमा गएको प्रहरी टोलीले झडपलाई साम्य पारेको थियो। तनाव स्थितिमा भइरहेको झडपलाई हामीले साम्य पारेका हौँ, प्रहरी निरीक्षक भाटले भने। आफूहरू थोरै भएका बेला रड बोकेर आक्रमण गरेको वैद्य पक्षधर कार्यकर्ताले कार्यकर्ताको भनाइ छ। घाइते च्यामजुङका अनुसार 6 मात्र भएका बेला उनीहरूले आक्रमण गरेको थियो। वाइसिएलका नगर इन्चार्ज माइकलको नेतृत्वमा आएको समूहले आक्रमण गरेको उनले बताए। माओवादी समर्थित अखिल नेपाल यातायात मजदुर सङ्घको नामबाट मजदुरको कल्याण कोषका लागि भनेर 3 भन्सार रोडमा पोस्ट राखेर भारतबाट आउने गाडीबाट पैसा उठाउने गरिएको थियो। प्रति गाडी 100 उठाउने गरेको उनीहरूले बताएका छन्। पैसाको स्रोत राम्रो भएकाले पोस्टमा को बस्ने र जम्मा भएको रकमको विषयमा दुवै पक्षबीच भएको विवाद झडपमा परिणत भएको बुझिएको छ। यसै गरी मोरङको टाँडी स्थित रत्न शकुन्त स्मृति ब्रिगेडका लडाकुले शनिबार साँझ पार्टी नेतृत्व र सरकार विरुद्ध चर्का नाराबाजी गरेका छन्। उनीहरूले प्रधानमन्त्री बाबुराम भट्टराई विरुद्ध समेत नारा लगाए। माओवादी मोरङ सचिव कुशल लिम्बुले नारा लगाएको सुनिए पनि विस्तृत जानकारी नआएको बताए। उनीहरूले उपल्लो दर्जाका लडाकुको विरोधमा समेत नारा लगाएका थिए। नारा लगाउने कति थिए र कुन पक्षका हुन् भन्ने खुलेको छैन। उनीहरूले समायोजन र दर्जा निर्धारणको चर्को विरोध गरेका थिए। नाराबाजीबारे बुझ्न प्रहरी टोली त्यसतर्फ गएको मोरङ प्रहरी कार्यालय मोरङ प्रहरी प्रमुख प्रद्युम्न कार्कीले बताए। स्रोतका अनुसार नाराबाजीपछि माओवादी लडाकुहरूको बैठक बसेको छ। केही अघि मोरङको याङसिला 9 स्थित प्रथम डिभिजन अन्तर्गत छिन्ताङ सुखानी स्मृति ब्रिगेडबाट करिब 200 लडाकुलाई त्यहाँ लगिएको थियो। उक्त शिविरमा अहिले पहिलेका 200 सहित 400 लडाकु छन्। माओवादी मोरङका कार्यवाहक इन्चार्ज गणेश उप्रेती सुशीलले यस्तो नाराबाजी गर्दैमा केही नहुने बताए। 1-2 गराए होलान्, लडाकुमा प्रचण्डले जे भन्नुभयो त्यही हुन्छ उनले भने। यसै गरी अब भुटानको समाचार। भुटानको निर्वाचन आयोगले आगामी वर्ष हुने संसदीय चुनावमा दुवै सदनको निर्वाचन एकै दिन गर्ने प्रस्ताव अघि सारेको छ। पहिलो निर्वाचित संसदको अवधि आगामी वर्ष मार्चमा सकिँदैछ। संविधान अनुसार माथिल्लो सदन नेसनल काउन्सिल 5 पुगेकै दिन चुनाव गरेर स्थापित गर्नुपर्नेछ भने तल्लो सदन नेसनल एसेम्ब्ली भने 5 पुगेको दिनबाट विघटन हुनेछ अनि चुनाव सरकारले त्यसको 3 चुनाव सम्पन्न गरी नयाँ सरकार बनाउनुपर्ने प्रावधान छ। त्यसै गरी 2 राजनैतिक दल भए प्राइमेरी राउन्ड चुनाव गरेर 2 बीच मात्र अन्तिम चुनाव गराउनुपर्ने प्रावधान छ। संविधान अनुसार संसदमा 2 मात्र रहनुपर्नेछ। निर्वाचन आयोगको प्रस्तावलाई दल र अरू विज्ञहरूको असंवैधानिक र अव्यवहारिक भनेका छन्। तर आयोगले यसबारे थप छलफल र बहस गराउने जनाएको छ। श्रोताहरू, आजको लागि समाचार यहीँ सकिएको छ र म कार्यक्रम सुरु गर्नुभन्दा अगाडि मैले यहाँहरूलाई जानकारी गराइसकेको छु। श्रोताहरू, आजको कार्यक्रममा हामी तपाईँलाई नेपथ्य ब्यान्डको बारेमा हल्का जानकारी गराउनेछु र साथमा नेपथ्य ब्यान्डका लिड भोकलिस्ट अमृत गुरुङसँग गरिएको कुराकानी पनि सुनाउनेछु। तर कार्यक्रम सुरु गर्नभन्दा अगाडि श्रोताहरू, म तपाईँलाई एउटा गीत सुनाउन चाहन्छु। हिजो मात्रै नेपथ्यको कन्सर्ट सकिएको छ एडिलेडमा। पहिलोचोटि भएको यो कन्सर्टमा नेपथ्य समूहले धेरै गीतहरू श्रोताहरूलाई अडियन्सलाई सुनाएर नचाहेका थिए र एउटा अर्को गीत जो चाहिँ उनीहरूले सुनाएका थिएनन् तर म यहाँहरूलाई यस कार्यक्रम मार्फत सुनाउन गइरहेको छु। अहिलेलाई सुनाउँ यो गीत। हजुर, तपाईँ सुन्दै हुनुहुन्छ अहिले भोइस अफ साङ्ग्रिला 101.5 मेगाहर्ज रेडियो एडलेडमा, र म तपाईँहरूको साथमा छु सञ्जय। र श्रोताहरू, मैले अघि नै पनि भनिसकेँ र फेरि पनि भन्छु, आज म तपाईँहरूलाई नेपथ्यको बारेमा जानकारी गराउने छु, अनि त्यसै गरी नेपथ्यका मिठा मिठा गीत सङ्गीत र साथमा अरू अन्य कलाकारका गीत सङ्गीत पनि तपाईँहरूलाई सुनाउने छु। तर श्रोताहरू, यदि तपाईँ कसैलाई शुभकामना अथवा जन्मदिनको बर्थडे विस गर्न चाहनुहुन्छ, यदि कसैलाई विस गर्न चाहनुहुन्छ, एनी टाइप अफ विस होइन, यदि तपाईँ त्यस्तो गर्न चाहनुहुन्छ भने तपाईँ हामीलाई फेसबुकमा म्यासेज पठाउन सक्नुहुन्छ। हामी तपाईँको म्यासेज अर्थात् म एक्लै छु रेडियो स्टेसनमा, स्टुडियोमा, म तपाईँहरूको म्यासेज पाउने बित्तिकै जस्ताको तस्तै पढेर सुनाउनेछु तपाईँका आफन्तजनहरूलाई, जसलाई तपाईँ विस गर्न चाहनुहुन्छ, बेस्ट विसेज, बर्थडे विसेज, एनी टाइप अफ विसेज र तपाईँ तुरन्तै हामीलाई फेसबुक पेजमा म्यासेज पठाउन सक्नुहुन्छ भोइस अफ साङ्ग्रिलाको फेसबुक पेजमा. हजुर श्रोताहरू, यो त भयो कार्यक्रमको जानकारी अथवा चाहिँ तपाईँहरू श्रोताहरू कसैलाई पनि विस गर्न चाहनुहुन्छ भन्ने कुरा भयो. र मैले भनेअनुसार नेपथ्यको बारेमा म श्रोताहरूलाई जानकारी गराउँदैछु किनभने भर्खरै मात्रै एडिलेडमा नेपथ्यको कन्सर्ट सकिएको छ र स्टिल नेपथ्य अस्ट्रेलियामै छ र मेलबर्नमा र सिडनीमा अझ प्रोग्राम गर्न उनीहरूको बाँकी नै छ. तर म श्रोताहरूलाई नेपथ्यको बारेमा छोटकरीमा जानकारी गराइहालौँ. नेपथ्य नेपाली म्युजिक क्षेत्रमा एउटा यस्तो नाम हो जो विगत 22 वर्षदेखि निरन्तर रूपमा साङ्गीतिक क्षेत्रमा सक्रिय रहेर मिठा मिठा गीत सङ्गीतले तपाईँ हामीलाई एन्टरटेन गर्दै आइरहेका छन्. विगतका समयमा यस्ता धेरै साङ्गीतिक ब्यान्ड कलाकार आए गए, तर नेपथ्य मात्र एउटा त्यस्तो समूह हो श्रोताहरू जो विभिन्न उताव चढावका बावजुद पनि कन्स्ट्यान्ट रूपमा आफ्नो उद्देश्यप्रति लागि परिरहेको छ र फलस्वरूप यस ब्यान्डले निकै पपुलारिटी र सोसल रिकग्नेसन हात पार्न सफल भएको छ. नेपथ्य has been the trendsetters. They are the pioneers to blend folk melodies into youth-friendly pop and rock format. भन्दा पनि अति शक्ति नहोला र लोक भाकालाई वेस्टर्न फ्युजनमा प्रस्तुत गर्नु नेपथ्यको एउटा प्रमुख विशेषता पनि हो भन्दा गलत हुँदैन होला श्रोताहरू. र यो जानकारी त म तपाईँहरूलाई गराउने नै छु श्रोताहरू नेपथ्यको बारेमा. र त्योभन्दा अगाडि फेरि म एउटा गीत सुनाउन चाहन्छु यहाँहरूलाई. यो गीत रहेको छ नलिना चित्रकारको स्वरमा परेलीमा. हामीले यो गीत पहिला पनि यहाँहरू समक्ष प्रस्तुत गरिसकेका छौँ तर पनि फेरि पनि हामी तपाईँहरूलाई सुनाउन चाहँदैछौँ. म सुनाउन चाहँदैछु श्रोताहरू, यो हामी भन्ने बानी लागेर मलाई म एक्लै हुँदा पनि हामी भनिरहेको छु त्यसको लागि सरी. र अहिलेलाई भने नलिना चित्रकारको यो गीत परेलीमा. हजुर श्रोताहरू, नलिना चित्रकार भन्दैछन् एकान्तमा एकदमै मिठो परेलीमा बस्छ कोही रे, नलिना चित्रकारको स्वरमा भर्खरै सुनायौँ हामीले यो एउटा मिठो रमाइलो गीत। श्रोताहरू, यो गीतभन्दा अगाडि म तपाईँहरूलाई जानकारी गराउँदै थिएँ नेपथ्यको बारेमा। नेपथ्य एउटा यस्तो साङ्गीतिक ब्यान्ड हो जुन विगत 22 वर्षदेखि नेपाली गीत सङ्गीतमा लागिपरेको छ, होइन? त्यसै गरी नेपाली गीत सङ्गीत पनि स्पेसली लोक भाका, नेपाली लोक भाका जो चाहिँ विकट नेपालका विकट क्षेत्रमा गाइने लोक भाकाहरूलाई समेटेर उनीहरूले एउटा सबैलाई मनपर्ने हिसाबले लोकगीत भनेपछि सबैले अलिकति पुरानो टाइपको भन्ने कुरा सोच्छन्, होइन? आजभोलिको नयाँ युवा पुस्ताले लोकगीतलाई त्यति साह्रो मन नपराउने मोडर्न सङहरू अथवा चाहिँ पप सङमा बढी केन्द्रीकृत हुने भएका कारण त नेपथ्यले चाहिँ ती लोक भाकाहरूलाई वेस्टर्न फ्युजनमा अर्थात् गिटार अनि ड्रम सेट र अरू इलेक्ट्रिकल इन्स्ट्रुमेन्टहरूको सङ्गीतमा ढालेर श्रोताहरूमा आज ल्याउने गर्छ र ती भाकाहरू एकदमै पपुलर पनि भएका छन्। त्यसै गरी म अरू थप जानकारी गराउँछु यहाँहरूलाई नेपथ्यको बारेमा। थ्री ट्यालेन्टेड यङस्टर्स दीपक राणा, भीम पुन र अमृत गुरुङ मिलेर 1990 नेपथ्य नामाकरण गरेका थिए। यो 21-22 वर्षको दौरानमा धेरै प्रतिभावान अनुहारहरू आउने जाने क्रम नेपथ्य ब्यान्डमा भइरह्यो। श्रोताहरू, म तपाईँहरूलाई जानकारी गराउँदै थिएँ, थ्री यङस्टर्स तिनजना मिलेर यो ब्यान्डको स्थापना भएको थियो, दीपक राणा, भीम पुन र अमृत गुरुङ। र जो अमृत गुरुङ मात्र अहिले एक्ला संस्थापक छन् जो नेपथ्यमा लागिपरेका छन् अहिलेसम्म पनि, र बट द नेम नेपथ्य एन्ड इट्स पपुलारिटी स्टिल एक्जिस्ट विथ कन्सिस्टेन्सी, होइन? जति पनि कलाकारहरू नेपथ्यमा आए गए, होइन, तर नेपथ्य अहिले पनि एउटा आफ्नो वजन बनाएर आफ्नो एउटा नाम कमाएर स्थापित भएको छ। त्यो चाहिँ सबै श्रेय अमृत गुरुङलाई जान्छ भन्दा पनि फरक पर्दैन होला श्रोताहरू। अनि अमृत गुरुङ एउटा गार्जियन लिडर र नेपथ्यको लिड भोकलिस्टका रूपमा आजसम्म पनि अटल रहिरहेका छन् र नेपाली गीत सङ्गीत, नेपाली म्युजिक क्षेत्रलाई उकास्ने अथवा चाहिँ नेपाली म्युजिक क्षेत्रको एउटा राम्रो जग बसाल्ने कोसिसमा अमृत गुरुङ लागिपरेका छन्। र श्रोताहरू, हिजो भएको कन्सर्ट पछि हामीले अमृत गुरुङसँग कुराकानी गरेका थियौँ नेपाली सङ्गीतबारे, नेपाली नेपथ्यको सम्पूर्ण विषयमा। र यही सिलसिलामा म तपाईँहरूलाई हिजो रेकर्ड गरिएको इन्टरभ्यू तपाईँहरू समक्ष म प्रस्तुत गर्न जाँदैछु। र मैले अमृत गुरुङ दाईलाई पहिलो प्रश्न सोधेको थिएँ, शान्तिको लागि शिक्षा र सुन्दर शान्त नेपाल यी दुई कन्सर्टहरूको मुख्य उद्देश्य के थियो, अर्थात् तपाईँहरूले यी दुई कन्सर्टहरू गर्दा देशमा सङ्कटकालको अवस्था थियो, युद्धको अवस्था थियो, होइन, मान्छेहरू खुल्ला रूपले हिँडडुल गर्न पाउँदैन थिए, त्यस्तो अवस्थामा पनि तपाईँहरूले एउटा साहस, एउटा आँट बटुलेर शान्तिको लागि शिक्षा अर्थात् सुन्दर शान्त नेपाल भन्ने जस्ता कन्सर्टहरू गर्नुभयो, यस विषयमा के भन्नुहुन्छ तपाईँ भनेर भन्दाखेरि उहाँले यसो भन्नुभएको थियो।
नेपालमा त्यो बेलामा चाहिँ युद्धको बेलामा तपाईँको दुवै पक्षबाट युद्धरत दुवै पक्षबाट चाहिँ हामीलाई भनौँ न बन्द गरियो, हिँड्ने ठाउँहरूमा बाटाहरूमा चाहिँ धेरै धेरै तगारहरू राखियो र तपाईँको कुनै पनि ठाउँमा जानुपर्दाखेरि 1.5-2 किलोमिटर 4 किलोमिटर 5 किलोमिटरको चाहिँ भनौँ न तपाईँको लाइनहरू लागेर बस्नुपर्ने, अब तपाईँको आफ्नो परिचय चिनाउनु पर्ने, लेखाउनु पर्ने, भुल भुलायामा बस्नुपर्ने, अनि कहाँ कतिखेर के हुन्छ भन्ने कुरो केही भनौँ न थाहा नहुने, र यात्रा गर्दाखेरि चाहिँ तपाईँको 5 घन्टा पोखरा जानलाई 5 घन्टा लाग्थ्यो भनेर भन्दा मेरो घर पोखरा भएको हुनाले लाग्थ्यो भने त्यो बेलामा 10-11 घन्टा 12 घन्टासम्म लाग्ने 24 घन्टासम्म लाग्ने अवस्था आयो। र त्योभन्दा पनि बढी चाहिँ त्यो बेलामा विद्यालयको प्राङ्गणमा चाहिँ राजनीतिक पार्टीहरूले राजनीतिको नाराहरू लिएर गएर धेरै ठुल्ठुलाहरू कुराहरू गरे, भाषणहरू गरे र विद्यार्थीहरूलाई सदुपयोग गर्यो, जसरी पञ्चायतको बेलामा गर्ने गर्थ्यो त्यो 46 सालभन्दा अगाडि, जुन किसिमको एउटा संस्कार थियो कि कुनै पनि मान्छे आउने बित्तिकै ठुला मान्छे भन्छ नि मन्त्री महोदय या एबिसिडी कोही आउने बित्तिकै चाहिँ तपाईँको स्कुलको बच्चाहरूलाई ड्रेसमा लिएर गएर चाहिँ टन्टलापुर घाममा राख्ने त्यो किसिमको चलन थियो। तर युद्धको बेलामा के भयो भन्दाखेरि युद्धरत पक्षहरूले चाहिँ आफ्नो भनौँ न आफ्नो पार्टीको एजेन्डाहरू चाहिँ ल्याएर चाहिँ विद्यार्थीहरूलाई सुनाउने अनि ट्रेनिङ गर्नलाई चाहिँ विभिन्न शिविरहरूमा लैजाने होइन, अनि फेरि आर्मीले पुलिसले आएर चाहिँ किन गरिस् भनेर भन्ने र त्यो स्कुलमा आएर डेरा जमाएर चाहिँ बस्ने यस्तो यस्तो कुराहरू भएको हुनाले चाहिँ विद्यालयको प्राङ्गण भनेको मात्र विद्यार्थीको राजनीति गर्ने थलो होइन र यो ठाउँमा चाहिँ युद्धभूमि जस्तो बनाउनु हुँदैन भन्ने एउटा अनुरोध गर्नका निम्ति हामीले त्यो बेलामा शान्तिको लागि शिक्षा भन्ने कार्यक्रम गरेको, किनकि विद्यार्थी भनेको भविष्य हो हाम्रो होइन, सानसानो बच्चाहरूलाई बम गोली बारुदको कुराहरू लिएर गरेर राजनीतिका चाहिँ ठुल्ठुला कुराहरू शब्दहरू ल्याएर चाहिँ गर्नु हुँदैन भन्ने चाहिँ मान्यता राखेर चाहिँ कमसेकम तपाईँहरूले स्कुलको प्राङ्गणलाई सफा राखिदिनुहोस् भनेर हामीले अनुरोध गरेको थियो।
हजुर, त्यस बेला तपाईँले भन्नुभयो होइन सङ्कटकालको अवस्था थियो, मान्छेहरू खुला रूपमा हिँड्न डुल्न पाउँदैन थिए, होइन, आफ्नै गाउँमा पनि एउटा घरबाट अर्को घरमा जाने बेलामा डर मान्नुपर्ने, कसैको कसैलाई सोध्नुपर्ने अवस्था थियो, होइन, त्यो अवस्थामा तपाईँहरूले एउटा अभियानको रूपमा शान्तिको लागि शिक्षा अनि त्यस्तै गरेर सुन्दर शान्त नेपाल भनेर जस्ता यी कन्सर्टहरू गर्नुभयो, त्यस बेला चाहिँ तपाईँहरू कतिको सफल हुनुभएको जस्तो पाउनुभयो तपाईँहरूले?
सफलभन्दा पनि भाइ त्यो बेलामा चाहिँ मनमा लागेर गरेको हो, किनकि तपाईँको त्यो बेलामा कस्तो बेला थियो भन्दाखेरि तपाईँ बिहान निस्किएपछि बेलुका घर फर्किनुहुन्छ कि फर्किनुहुन्न कसैलाई थाहा थिएन, त्यति डरलाग्दो अवस्था थियो। र दाङमा मैले चाहिँ एउटा बुढी मान्छे भेट भएको थिएँ चिया पसलमा, अनि उहाँले कार्यक्रम हेरिसकेपछि चाहिँ चिया पसलमा भेट
भयो, दाङको कुरा पनि फेरि उठाउने,
उहाँले मलाई भन्नुभएको थियो कि बाबु तिमी राम्रो काम गरेर हिँडेछौ, तिमीलाई चोटपटक केही नलागोस्, तिमीले मनमा आँटेको पुगोस्, यो बेला नराम्रो छ, बिहान खै निस्केपछि घर बेलुका फर्किने हो कि होइन, कसको बच्चा हो कसको छोरा हो, मेरो आफ्नो बच्चा जस्तो लाएर भनेको, राम्ररी जाऊ है बाबु मेरो आशिष लागोस् भनेर भन्नुभएको थियो कि। त्यो कस्तो खालको त्रसित वातावरण थियो भन्दाखेरि, त्यो माहौल थियो भन्दाखेरि तपाईँको सिनेमा हलहरू सबै बन्द भएको थियो, मेलाहरू सबै बन्द भयो, राजनीतिको नाममा चाहिँ जनयुद्धको नाममा विभिन्न नाममा विभिन्न नाराहरू देखेर त्यो बेलामा चाहिँ त्यस्तो सामाजिक भनौँ न मान्छेहरू जम्का भेट हुने भेटघाट हुने चिजहरू सबै बन्द गराइएको थियो जबरजस्ती। त्यो बेलामा चाहिँ सबभन्दा बढी पीडित चाहिँ स्कुलको विद्यार्थीहरू थियो, केही गर्नु पऱ्यो चाहिँ स्कुल बन्द गर्ने, चक्का जाम गर्ने, बाटो बन्द गर्ने, नेपाल बन्द गर्ने भन्ने छ, अनि त्यसको सबैभन्दा बढी मारमा चाहिँ विद्यार्थीहरू परेको थियो, किनकि शिक्षकहरूले पनि राजनीति गरेको थियो त्यो बेलामा है। त्यो भएर चाहिँ शान्तिको लागि शिक्षा कार्यक्रम भयो, अनि पछि सुन्दर शान्त नेपाल कार्यक्रम गरेर कमसेकम कलाकारले एउटा आवाज त गरौँ, एउटा नेपाली भएको, एउटा छोरा भएको नाते, नेपालीको छोरा भएको नाते, सबभन्दा एउटा नेपाली नागरिक भएको हैसियतले चाहिँ कसैले त आह्वान त गर्नु पऱ्यो नि त. नेताहरू चाहिँ गाउँ जान नसक्ने अवस्था थियो. पोलिटिकल पार्टीहरूले चाहिँ 10 मान्छे ग्यादरिङ हुन नपाउने भने स्टेटले क्लियर डिक्लेयर गरेको थियो, इमर्जेन्सी लागू गरेको थियो त्यो बेलामा नि. अनि हामी कलाकार साथीभाइहरू मिलेर अनि लो यसो गरौँ भनेर शान्तिको लागि शिक्षा कार्यक्रम गरेको हो. अब सफलको कुरो त अब के भन्ने, अब तपाईँको त्यो बेलामा मान्छे भेट हुनु पनि ठुलो कुरो थियो, जम्का भेट, किनभने तपाईँको गाउँको मान्छे बजार आउन नसक्ने, बजारको मान्छे गाउँ जान नसक्ने अवस्था थियो. किन भन्दाखेरि दुवैतिर दुवै सैनिक थियो र दुवै सैनिकले बिचमा चाहिँ रोकिएको थियो, रोकेर राखेको थियो मान्छेलाई, पानीको बाँध जसरी, के बाँध जसरी रोकेको थियो. हुन त कति दिन थामिन्छ, थामिन सक्दैन. बाँधलाई घमण्ड हुन्छ अरे कि म यो खोलामा जति पनि पानी आए पनि म त्यसलाई रोकिदिन्छु भन्छ अरे कि. तर एक दिन त्यो फुट्नुपर्छ भन्ने कुरो बिर्सिन्छ अरे कि, बाँध भत्किनुपर्छ भन्ने कुरो. त्यस्तै भयो आखिरमा हुन त. तर त्यो बेलामा चाहिँ त्यस्तो डरलाग्दो अवस्था थियो. र हामीले दाङमा कार्यक्रम गर्दाखेरि
हजुर, मैले बिबिसीको एउटा रिपोर्ट हेरेको थिएँ, नेपथ्येज पिस कन्सर्ट फर पिस भनेर. त्यस बेला त्यो क्लिपमा चाहिँ यस्तो एउटा जनमानसको एउटा यस्तो भिड थियो, त्यो चाहिँ सायद एउटा पत्रिकामा पनि छापिएको थियो. एकजना वृद्ध मान्छेले भनेका थिए, दाङमा यति धेरै मान्छे एकैसाथ यसरी हाँसी खुसी भएर आएको देख्न पाउँदा साह्रै खुसी लाग्यो, त्यो अवस्थामा भनेका थिए. र तपाईँहरूलाई कस्तो लाग्यो त्यो बेला?
हामीलाई पनि अचम्म लाग्यो, किनभने दाङ चाहिँ काठमाडौँबाट त्यो नेपाल दुईवटा छरिछ क्या भाइ. एउटा चाहिँ काठमाडौँ भन्ने नेपाल, अर्को काठमाडौँ बाहिरको नेपाल, होइन. त्यो बेलामा चाहिँ सबै मान्छे चाहिँ केन्द्रीकृत भएको बेला थियो, सबै जे भए पनि नेपाल खाल्टोभित्रै हुने, चारभन्जिङ खाल्टोभित्र. र दाङ जाने भनेर भन्ने कुरो चाहिँ कस्तो भन्दाखेरि, ओ त्यस्तो था कि त्यहाँ त एकदम युद्ध भइरहेको छ, मान्छे मारिहाल्छ मरिहाल्छ भन्ने खालको के, त्यो मसिन गन चाहिँ तुरन्त चलिरहेको जस्तो, त्यस्तो किसिमको भया भय भनौँ न वातावरण छ भन्ने खालको चाहिँ जनमानसमा चाहिँ त्यो खालको चाहिँ भनौँ न छाप थियो त्यो बेलामा. अनि जब हामी दाङमा पुगेर त्यो कार्यक्रम गऱ्यौँ, कस्तो लाग्यो भन्दाखेरि, यसरी रमाएर यसरी मिलेर बसेको, युगौँ युगीदेखि मिलेर बसेको मान्छेहरूलाई दुईतिर थुनेर राखेको, एकतिर जनयुद्धको नाममा थुनेर राखेको, अर्कोतिर के भन्दाखेरि यता सरकारले त्यो बेलाको त्यो बेलाको चाहिँ सम्बन्धित चाहिँ सरकारले चाहिँ थुनेर राखेको, ताकि दुवैलाई दुवैतिर जान नदिने, जाँदाखेरि चाहिँ के भन्दाखेरि त्यहाँ युद्ध हुनसक्ने अवस्था कि. तर त्यो कार्यक्रमको बेलामा चाहिँ के भन्दाखेरि, दुवै पक्षले दुवै गेट खोलिदिएको बेलामा, किनभने हामी शान्तिको नाममा गएको थियौँ. हामी त्यो बेलामा धेरै ठुल्ठुला प्रश्नहरू गरेँ हामीलाई, तर अब हाम्रो त निस्वार्थ भावनाले गरेको के ठुलो कुरो बेला लिनु छैन, दिनु छैन, होइन. कलाकार न हो, कलाकार राष्ट्रको निम्ति चाहिँ राम्रोमा पनि हुन्छ, दुःखमा सुखमा सबै चिजमा हुने चिज भएको कुराले हामीले कार्यक्रम गऱ्यौँ. त्यो कार्यक्रम कस्तो लाग्यो भन्दाखेरि, तपाईँको यस्तरी मान्छे ओहिरियो भाइ, यस्तरी ओहिरियो तपाईँको बिहान 9 बजेबाट, ताकि मेला लाग्यो जस्तो क्या, घर साउन त घुटु टुटु 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 कराउने, कहाँबाट यति धेरै मान्छे आयो कि धन्दा 70,000 बढी मान्छे जम्मा भएको थियो. हामी पनि अचम्म मान्यौँ, होइन, अचम्म लाग्यो. र मान्छेहरू खुसी भएर कार्यक्रममा सहभागी भए, अनि सबैले शान्तिप्रतिको प्रतिबद्धता सबैले जनाए, होइन. अनि त्यो बेलामा अचम्म लाग्यो कि भन्दाखेरि, सबैले शान्तिप्रति यस्तो मान्छेले चाहिँ प्रतिबद्धता जनाइरहेको छ भने नेताहरूले किन नबुझेको, के का निम्ति त्यत्रो मान्छेले साङ्केतिक तौरबाट आएर चाहिँ शान्ति चाहिएको छ हामीलाई भनिरहेको छ भने, केही भनौँ न आग्रह र पूर्वाग्रहहरू बोकेका चाहिँ नेताहरूले चाहिँ किन नबुझेको यो कुरा, कसका निम्ति हो यो युद्ध भन्ने चाहिँ लाग्यो भाइ.
अहिलेको अहिलेको स्थिति हेर्दाखेरि ती सबै जति पनि ठुला कुरा गर्थे नेताहरू, त्यो सबै एउटा कुर्चीको लागि रहेछ भन्ने जस्तो फिल हुँदैन तपाईँलाई?
त्यो उहाँहरूलाई नगर प्रश्न गर्नुहोस्, अब तपाईँहरूको सामान्य छ, म के भनौँ एउटा सानो कलाकार.
फेरि अब सामान्य हाम्रा भनौँ न एउटा फर्मल क्वेसनहरूतिर आउँछु. नेपथ्य ब्यान्डको फर्म अथवा नेपथ्य ब्यान्डको सिर्जना कसरी भयो?
पोखराबाट पढ्न आएका 3 विद्यार्थीहरू, काम थिएन, हाउडे हाउडेमा रमाइलो गर्दाखेरि पुलचोकको एउटा सानो कोठामा चाहिँ नेपथ्य भन्ने एउटा ब्यान्डको सृजना भयो. र यो 1990 कुरा हो, भनेपछि 22
वर्ष
भइसकेछ. र नेपथ्य भन्ने नाम चाहिँ मेरो साथी त्यो बेला गिटार बजाउनुहुन्थ्यो दीपक राणा, उहाँले दिनुभएको हो.
अर्को एकजना नाम पनि थियो
भीमपुन भन्ने चाहिँ, उहाँ चाहिँ म्युजिकमा राम्रो हुनुहुन्थ्यो, मेरो साथी बच्चादेखिको हाम्रो साथी पोखराको. अनि उहाँको भनौँ न उहाँ चाहिँ एकदम म्युजिकमा राम्रो हुनुहुन्थ्यो र उहाँको भनौँ न एक किसिमको गरौँ गरौँ भन्ने उत्साह र जाँगरले चाहिँ त्यो बेलामा नेपथ्य चाहिँ ब्यान्डको स्थापन भयो
स्थापना भयो होइन झन्डै 22 वर्ष भयो
हजुर
स्थापना भएको त्यस बेला तपाईँ 3 जना मित्रहरू मिलेर यो ब्यान्डको सिर्जना गर्नुभयो नेपथ्यलाई नाम दिनुभयो नामाकरण गर्नुभयो होइन तर अहिले यो 22 वर्षसम्म पनि तपाईँ मात्र एक्लै नेपथ्यमा किन
बाँच्नु पऱ्यो नि त सङ्गीतमा लाग्दाखेरि सङ्गीतमा मात्र होइन कुनै पनि साहित्य कलामा जो लाग्छ उसले चाहिँ समाजलाई केही दिनका निम्ति लाग्ने हो लिनका निम्ति होइन 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 भने त व्यापार गरे भइहाल्ने होइन तर काम गर्दा गर्दै कसैले दिन्छ भने कलाकारिता गर्दा गर्दै पायो भने त 2 हात थापेर लिने हो त्यो सुरु उपर गर्ने हो त्यो धन्यवादै छ त्यसमा तर कलाकर्मी हुनका निम्ति चाहिँ साधना गर्नुपर्छ तपस्या गर्नुपर्छ अब मेरो साथीहरूलाई त्यो बेलामा अब सबभन्दा जरुरत थियो अब हामीलाई थाहा छ नि हाम्रो समय हामीले कुन अवस्थामा कसरी त्यो बेलामा गुजार्यौँ होइन कस्तो थियो भने एउटा गिटार पनि हामीसँग नहुँदाखेरि ड्रम्स नहुँदाखेरि रिहर्सल गर्दाखेरि कति गाह्रो हुन्थ्यो त्यो त हामीलाई थाहा छ नि त्यो हामीले भोगेको चिजहरू पछि समाजले पनि फेरि गीत गाउने मान्छेलाई त्यति राम्ररी लिने थिएन होइन अहिले पनि दिएको छैन अनि त्यो भएर त्यो स्ट्रगल भन्छ नि गर्दाखेरि साथीभाइहरूलाई अब कतिलाई चाहिँ होइन अब यो नगरौँ अब लाग छोडौँ भनेर चाहिँ उहाँहरू अरू पेसातिर लाग्नुभयो होइन कति गरिराख्नु भएको छ अब म पनि बिचमा छोडेको थिएँ फेरि लागेँ होइन गर्न मन लाग्यो सङ्गीतले छोडेन अब छोड्दिनँ
हजुर यो 20-22 वर्षको अन्तरालमा तपाईँहरूको ब्यान्डमा 20-22 जना नयाँ अनुहारहरू आए होइन
आयो
कुन नेपथ्य मनपर्छ पहिलाको या अहिलेको
मसँग काम गरेर हिँडेका मेरो साथीहरू मलाई सबै मनपर्छ होइन जो जसले जुन जुन बेलामा आएर जस्तो जस्तो समयमा जसरी काम गर्नुभयो उहाँहरूलाई धन्यवाद छ होइन उहाँहरूले निरन्तरता दिन सक्नुभएन त्यो उहाँहरूको कुरा तर म चाहिँ नेपथ्यलाई आमा जसरी सम्हालिरहेको छु मानव म नेपथ्यको आमा हुँ र म सम्हालेर हिँडिरहेको छु म जुन दिनसम्म सक्छु म सम्हाल्दै जान्छु म सक्दिनँ जुन दिनमा त्यो दिनमा म पनि नमस्ते भनेर हिँड्छु
हजुर अब म प्रसङ्ग बताउन चाहन्छु अमृत दाई तपाईँहरू पहिला स्थापना कालमा माया प्रीतिका गीतहरू जस बेला एकदमै चल्ने भनेको गीतहरू माया प्रीतिका भनौँ न अलिकति वेस्टर्न फ्युजनमा भए पनि पप शैलीमा आउनुभयो होइन तर पछिल्लो समयमा आएर एकदमै टिपिकल लोक भाकाहरूलाई मात्रै समेटेर हिँड्नु भएको छ किन होला
पहिला पनि हामीले लोक भाकाहरूलाई समेटेको र सामाजिक गीतहरू पनि हामीले गाउने गर्थ्यौँ त्यति हो कि त्यो बेलामा अलिकति सानो स्केलमा भयो अब अहिले आएर अलिक बढी भयो किनकि युद्ध भयो नेपालमा किनकि युद्ध हुन्छ भने हामीले सोचेकै थिएन म मेरो देशमा मेरो स्वतन्त्रतापूर्वक हिँड्न नपाउने कस्तो ठाउँमा बसेँ म मेरो देशमा चाहिँ बोल्न मन लाग्ने चाहिँ मैले बोल्न नपाउने कस्तो खालको बेला आयो र जताततै बन्दुकै बन्दुक बारुदको कुराहरू निस्क्यो त्यो भएपछि अनि अलिकति बढी चाहिँ अलिक बढी सामाजिक भयौँ कि हामी देश घुमेँ भाइ देश घुम्दै जाँदाखेरि तराई पहाड मधेस जहाँ पुगेँ जता हेरेँ पनि त्यति सुन्दर देशमा दुःखै दुःख देखेँ देखेपछि यो भएन यो त भन्ने भयो अब कलाकारलाई अब अलिकति छुन्छ पनि बढी होइन बढी छुयो होला अब के भयो त्यसपछि अलिकति बढी सामाजिक हुँदै गयौँ त्यो सामाजिकपन चाहिँ पहिल्यैदेखि थियो सङ्गीतमा अब गीतकै कुरा गर्दाखेरि अब लोकगीतकै भन्दाखेरि संसारमा जिमी हेन्ड्रिक्सले बजाएको जस्तो लेड जेप्लिनले बजाएको जस्तो म्युजिक त धेरै मान्छेले बजाउँछ नि र उनले गरेको त उहाँहरू त भगवानै हो सङ्गीतको लागि होइन तर हामीले गर्ने म्युजिक भनेको त हाम्रो सङ्गीत हुनु पऱ्यो नि त मैले युरोपमा गएर बजाउँदाखेरि बाजा बजाउँदाखेरि मैले नेपाली गीत बजाउन सकेँ भने पो अर्को एउटा युरोपियनले पनि त्यो गीतमा भनौँ न आनन्द लिएला इन्जोय गर्ला मैले उनकै जस्तो गीत बजाएँ भने त उनको जस्तो बजाउँ त उनीहरू आफै बजाइरहेको छ नि मैले किन बजाउनु पऱ्यो त्यही भएर पनि सायद लोकगीत मलाई लोकगीत मनपर्छ भाइ
हजुर यो लोक भाका सङ्कलन गर्नेमा तपाईँले नेपालको कति जति जिल्लाहरू घुम्नुभयो
हिसाबै गरेर त के भनाइ भएर होइन जस धेरै ठाउँ पुगियो धेरै ठाउँ भन्दा नि जिल्लाको हिसाबले चाहिँ 71 पुगियो होला तर घुम्ने हो भने यो जुनीले पुग्दैन भाइ
हजुर
अर्को जुनी जन्मिनुपर्छ
अनि स्पेसल्ली कर्णाली अञ्चलका भाकाहरूले कसरी तपाईँलाई लोभ्यायो भनौँ न पछिल्लो तपाईँहरूको एल्बम ऐना झ्यालमा कर्णाली अञ्चलको भाकाहरू पनि छन् होइन त्यसको बारेमा
अब राम्रो सबभन्दा पहिला कर्णाली देखियो, कर्णाली देखेपछि कर्णालीको दुःख देखियो, दुःख देखेपछि त्यहाँका गीत गाउने मान्छेहरूको शैली देखियो, सुनियो, त्यसपछि सुनेपछि अनि त्यो गीतको गेडाहरू भन्छ नि शब्दहरू चाहिँ अध्ययन गर्दाखेरि चाहिँ साह्रै माया लाग्दो रहेछ शब्दहरू, मान्छेको बिम्ब हो नि त, आफूभित्र जे छ, आफूले जे भोगेको छ लोकगीतमा त्यही चिज निस्किने हो बाहिर, त्यो चिजहरू देखेपछि चाहिँ गीत गाउनुपर्छ भन्ने लाग्यो, सिक्यो, सिक्यौँ र गायौँ।
हजुर, अब म यो गीत सङ्गीतपछि फेरि अरू प्रसङ्ग बताउन चाहन्छु। तपाईँहरूको पहिलो कन्सर्ट कहिले भएको थियो?
पहिलो कन्सर्ट हाम्रो 1995 सालमा त्रिभुवन युनिभर्सिटीको किर्तिपुरमा एमए फ्याकल्टीलाई को फेयरवेलमा हामीले गरेका थियौँ अकोस्टिक प्रोग्राम।
हजुर, त्यस बेला तपाईँहरूको जुन ब्यान्ड सिर्जना गर्ने तिनजना यङस्टरहरू हुनुहुन्थ्यो, उहाँहरूले सँगै गर्नुभएको थियो?
भीम हुनुहुन्थ्यो, दीपक त्यो बेलामा छोडिसकेको थियो, उहाँ चाहिँ हेलिकप्टर उडाउनुहुन्छ,
चपर पाइलट,
उहाँ चाहिँ अनि उडाउनमा जानुभयो, उहाँ हुनुहुन्थेन, अरू चाहिँ थियौँ।
अनि तपाईँहरू आफ्नो कन्सर्ट त हुन्छ नै, तपाईँहरूको कन्सर्टमा धेरै मान्छेहरू आउँछन् होइन, तर तपाईँहरू कतिको जानुहुन्छ अरूको कन्सर्ट हेर्न?
मैले नेपालमा भ्याएसम्म, समयले भ्याएसम्म मैले धेरै दाईहरूको त मैले धेरैको हेरेको छु, धेरै जस्तोको बुढाहरूको त म बुढाबुढीहरूको म धेरैको हेरेको छु, मेरो समकालीन साथीहरूको पनि मैले अधिकांशको हेरेको छु, भाइ बहिनीहरूको पनि मैले केहीको कन्सर्ट चाहिँ मैले हेरेको छु, मलाई राम्रो लाग्छ, मलाई मनपर्छ।
अहिले
कवि म्युजिक चाहिँ मन पर्दैन, स्पष्ट कुरो, कवि म्युजिक चाहिँ म जान्न, तर अलिकति मौलिक गीतहरू गरेका छन्, सृजनात्मक गीतहरू छन् भने चाहिँ म जान्छु भाइ, मलाई म त्यसरी नै जान्छु।
नाम लिनु पर्दाखेरि
नामै किन लिनु, एउटाको नाम लिने अर्को गाह्रो मान्छे
होइन, नेपालमा भएका त जुन मनपर्ने छ नि
धेरै छ, धेरै छ, अहिले धर्मेन्द्र भाइ एकदमै राम्रो गाउनुहुन्छ, मिना निरौला हुनुहुन्छ आसाम, के अरे कहाँबाट, मणिपुरबाट आउनुभएको, उहाँ मिठो गाउनुहुन्छ, शिव परिवार भाइ मिठो गाउनुहुन्छ, नवीन भट्टराई भाइ मिठो गाउनुहुन्छ, गाउने धेरै छ नेपालमा, चाहिँ समस्या भनेको गाउने मान्छेको होइन, सङ्गीतकारको समस्या हो भाइ। 1990 सालको कुरा हो यो, र हामीले पहिलो निकालेको एल्बम चाहिँ नेपथ्य नाम गरेको हो, र 1992 सालमा निकालेको, यो चाहिँ 2 वर्ष लगाएर हामी निकालेको थियौँ, त्यो चाहिँ हामीले 4-ट्र्याक भन्नेमा चाहिँ रेकर्डिङ गरेको, टेक्निकल्ली भन्नुपर्दाखेरि गीतहरू चाहिँ माया प्रेमको पनि थियो, सामाजिक पनि थिए, हामीसँग हामीले एल्बम रेकर्डिङ गऱ्यौँ, रेकर्डिङ गरेर अनि बजारमा ल्याउनलाई गएको, कसले पनि निकालिदिनु भएन, कसैले पनि, तपाईँहरूको गीत कुनै के मन परेन के कसो भन्नुभयो, उहाँहरूको आफ्नो किसिमको कुराहरू भन्नुभयो, र काठमाडौँमा भएका कुनै पनि म्युजिक कम्पनीले हाम्रो एल्बम ननिकालिदिएपछि, अनि हाम्रो एकजना साथी राजकुमार गुरुङ भन्ने उहाँ हङकङ जान लाग्नुभएको थियो, त्यो बेलामा हङकङको भाडा 16,000 रुपियाँ थियो, अनि उहाँले आफ्नो फ्लाइट, उहाँले टिकट मिलेन उहाँको, अनि उहाँको 16,000 लिएर हामीले 500 टेप आफैले छापेर, फ्ल्यापहरू पनि सबै आफैले बनाएर, कभरहरू अनि हातमा हात भन्ने ह्यान्ड टु ह्यान्ड बेचेको हामीले, अनि बेचेर बेचेपछि अनि त्यो 500 बिक्री भयो त्यो, अनि त्यो 3-4 दिनमै बिक्री भयो, त्यसपछि त्यो पैसाले फेरि अर्को फेरि छाप्यौँ 500, अनि साथीको पैसा हामीले फिर्ता गरिदियौँ, उहाँ हङकङ जानुभयो, अनि त्यो गरेपछि अनि फेरि डिमान्ड भयो, अनि अर्को 1,000 निकाल्यौँ, त्यसपछि बल्ल म्युजिक कम्पनीले ल हामी सक्सेस भन्दा पनि प्रयास गरेको हो भाइ, हेर्नुहोस् हामीले होइन सङ्गीत कोसिस गरेको हो, गर्दै गर्दै जाँदाखेरि दर्शकले जुन जुन एल्बम मन पराइदिनु भयो त्यसलाई सफलता मानियो भने, हिमाल चुचुरी भन्ने एल्बम चाहिँ पहिलो एल्बम हाम्रो सफल भएको त्यो हो, दोस्रो मिन 50 भन्ने हो, त्यसपछि रेशम भन्ने एल्बम सफल भयो, त्यसपछि भेडाको हुन् जस्तो भन्ने भयो, त्यसपछि हामीले घटना भन्ने गऱ्यौँ।
अब दाइलाई मलाई यो घटनाको बारेमा अलिकति जिज्ञासा कोट्याउनु मन लागेको थियो, दाइ कसरी सिर्जना भयो यो घटना?
घटना चाहिँ द्वन्द्वको बेला थियो होइन, हामी शान्तिको लागि शिक्षा कार्यक्रम गरेर चाहिँ नेपाल टुरमा हिँडिरहेका थियौँ, त्यो बेलामा युद्धको समय थियो, अनि एकपल्ट बिहान चाहिँ अखबार पढेको, म वीरगन्जमा थिएँ क्या, अखबारमा चाहिँ तपाईँको हेरेको एउटा न्युज थियो, न्युजमा के थियो भन्दाखेरि 20 दिनको बच्ची एउटा छोरी रगतको आहालमा डुबिरहेको भन्ने टाइटल थियो, अनि त्यो बेलापछि मलाई एकदम नरमाइलो लाग्यो, मलाई एकदम डिस्टर्ब भएँ, त्यहाँबाट कार्यक्रम सकिएपछि अनि सबै पत्र पत्रिका जम्मा गरेँ, अनि म र मेरो साथी किरणजी हामी दुईजना चाहिँ दोलखा गयौँ, दोलखाको मैना पोखरी भन्ने ठाउँमा चाहिँ एउटा घटना घटेको थियो, त्यो घटनामा के भएको भन्दाखेरि जिरी भन्ने ठाउँबाट विद्यार्थीहरू 11-12 को एक्जाम दिएर फर्किएको, अनि त्यो गाडी बसमा चाहिँ पब्लिक बसमा चाहिँ आर्मीहरू पनि रहेछ 12-15 जना। मैना पोखरी भन्ने ठाउँमा चाहिँ आउँदाखेरि नेकपा माओवादीको चाहिँ जनयुद्ध गरिरहेको मान्छेहरूले चाहिँ तपाईँको ब्यारियर हुन्छ नि गेट राखेर बसेको चेकपोस्ट बनाएको। त्यसपछि गाडी रोकेपछि दुईवटा बिचमा फायरिङ भएको। फायरिङ हुँदाखेरि अनि कस्तो है सुन्दै कस्तो नरमाइलो फायरिङ भएको। फायरिङ हुँदाखेरि अनि सिभिलियनहरू 14 जना मान्छे मरेको। मर्दाखेरि त्यो एउटा बच्चा जुन चाहिँ छ 20 दिनको बच्चा, उसको आमा चाहिँ इक्जाम दिन गएर रहेछ, बाउ चाहिँ शिक्षक रहेछ बिचरा शोभेन्द्र काफ्ले भन्ने, अनि त्यो बच्चा चाहिँ को बाउ चाहिँ शोभेन्द्र काफ्ले चाहिँ त्यो त्यसमा त्यो घटनामा परेर उहाँ बित्नुभएको। बित्नु भएपछि अनि नरमाइलो लाग्यो। अनि त्यो 20 दिनको बच्चाको भनौँ न कस्तो भन्दाखेरि रगतको हालमा त्यो भएको त्यो विभिन्न कुराले एकदमै डिस्टर्ब भयो। मैले हेरेँ अनि त्यसपछि घटना भन्ने एउटा गाइने हाम्रो नेपालको गाइनेहरूको शैलीमा अनि त्यो घटना भन्ने गीत चाहिँ रेकर्डिङ गरायौँ हामीले। त्यसैले
हजुर अमृत दाई हजुर कुरा त धेरै गर्नु थियो, क्वेसनहरू धेरै थिए, रमाइलो कुराकानी गर्दै थियौँ, तर के गर्ने समयको पाबन्दी छ होइन। अन्तमा भन्न मन लाग्यो केही सन्देश नेपाली सम्पूर्ण नेपालीहरूलाई चाहे देशमा हुन् चाहे विदेशमा हुन्।
तपाईँहरू जहाँ हुनुहुन्छ जसरी हुनुहुन्छ सबभन्दा पहिला अर्काको ठाउँमा आएर बस्नुभएको छ, सबभन्दा पहिला उनको संस्कृति उनको भाषा उनको संस्कारलाई आदर गरिदिनुहोस्। त्यसपछि आफूले लिएर आएको भाषा र संस्कृति संस्कारलाई बचाउने कोसिस गरिदिनुहोस् र नेपाली भाषीहरू तपाईँहरू जहाँ हुनुहुन्छ एक भएर बस्नुहोस्। हामी एक भयौँ भने भोलि कुनै दिन हामी त हिमालयको देशबाट आएको मान्छे हामी भोलि राम्रो हुन सक्छौँ। तपाईँहरूलाई मेरो शुभकामना, राम्रोसँग बस्नुहोस्, सबभन्दा नेपाली भएर नेपाली मन लिएर बाँच्नुहोस्। चाहे जुनै देशको मान्छे हुन् तर आफ्नो भाषालाई माया गरिदिनुहोस्। हामी भाषाका कारणले हामी एक भएका हौँ है, भाषा भएन भने हामी नेपाली रहँदैनौँ र भाषालाई चाहिँ माया गरिदिनुहोस्। त्यही नै
धेरै धेरै धन्यवाद। हजुर श्रोताहरू, मैले भर्खरै तपाईँलाई सुनाएँ अमृत गुरुङसँग, जो नेपथ्य ब्यान्डका एकजना लिड भोकलिस्ट मात्र नभएर उनी एक संस्थापक पनि हुन् नेपथ्य ब्यान्डका, र उहाँसँगको मैले कुराकानी मैले तपाईँहरूलाई सुनाएँ। श्रोताहरू, कस्तो लाग्यो? प्रतिक्रियाको आशमा छु म। श्रोताहरू, तपाईँले मलाई यसको फिडब्याक पठाउँदाखेरि फिडब्याक पठाउन चाहनुहुन्छ भनेदेखि तपाईँ भोइस अफ साङ्गलाको म्यासेज बक्समा फिडब्याक छोड्न पनि सक्नुहुन्छ। यदि र तपाईँ इमेल पठाउन चाहनुहुन्छ भनेदेखि radio.nepali@gmail.com तपाईँले इनबक्स गरिदिनुभयो भने मैले लिएको इन्टरभ्यूको बारेमा म फिडब्याक पाउन सक्थेँ, र अगाडिका दिनहरूमा कसरी राम्रा राम्रा कार्यक्रमहरू यहाँहरू समक्ष ल्याउन सकिन्छ भन्ने कुरा को म एउटा मलाई एउटा अनुभूति हुन्थ्यो, त्यसको लागि म आशावादी छु। र श्रोताहरू, यसै क्रममा मसँग एउटा यहाँ कम्युनिटी अनाउन्समेन्ट आएको छ। अस्ट्रेलियामा न्युली माइग्रेन्ट हुनुभएका जसलाई जबको आवश्यकता छ, जसलाई हाउजिङ एन्ड एकोमोडेसनको जरुरी छ, र आफ्नो लिडरसिप स्किलहरू विकास गर्न चाहनुहुन्छ, उहाँहरूका लागि एङ्ग्लिकेयर म्याग्डलन सेन्ट्रलले एउटा फ्री वर्कसपको आयोजना गर्दैछ। यो फ्री वर्कसपहरू स्पेसली माइग्रेन्ट एन्ड रेफ्युजी कम्युनिटिजका लागि लक्षित गरिएको छ। उक्त वर्कसपमा तपाईँहरूले सिक्न पाउने विषयका बारेमा म जानकारी गराइहालौँ। श्रोताहरू, क्रिएटिभ इफेक्टिभ रिजुमेज, जस्तो अब जबको लागि रिजुमेको आवश्यकता पर्दछ होइन, त्यसको लागि तपाईँले क्रिएटिभ हाउ टु क्रिएट क्रिएटिभ इफेक्टिभ रिजुमे, अनि त्यस्तै गरेर इम्प्रेसिभ जब इन्टरभ्युजहरू, अनि फाइन्डिङ हाउजिङ एन्ड एकोमोडेसन, कसरी घर अथवा चाहिँ एकोमोडेसन फाइन्ड आउट गर्ने त्यसको बारेमा सिक्न सक्नुहुन्छ। त्यस्तै गरेर पब्लिक स्पिकिङ, पब्लिकमा कसरी बोल्ने, कस्तो हिसाबले बोल्दाखेरि कसरी कस्तो इफेक्ट पर्छ त्यसको बारेमा सिक्न पाउनुहुन्छ। त्यस्तै गरेर लिडरसिप स्किल्स पनि डेभलप गर्न सक्नुहुन्छ तपाईँले यस वर्कसपमा। र यदि तपाईँ आफ्नो सिट सुरक्षित गर्न चाहनुहुन्छ भने तुरन्त सम्पर्क गर्न सक्नुहुन्छ। कन्ट्याक्ट नम्बर रहेको छ 8305-9382। म कन्ट्याक्ट नम्बर फेरि भन्न चाहन्छु 8305-9382। यो फ्री वर्कसप हुने स्थान रहेको छ म्याग्डलेन सेन्टर 26 मोरे स्ट्रिट, एडिलेड। एड्रेस एकचोटि फेरि, म्याग्डलेन सेन्टर 26 मोरे स्ट्रिट, एडिलेड। र श्रोताहरू, यसै क्रममा अब बिदा माग्ने बेला भएको छ। आजको लागि घडीको सुईले बिदा माग्नुपर्ने सङ्केत दिइसकेको छ श्रोताहरू, 10:30 भई हुनै लागेको छ। यसै गरी अर्को हप्ता फेरि हामी भोइस अफ साङ्ग्रेला लिएर तपाईँहरू समक्ष उपस्थित हुनेछौँ, साथमा मिठा मिठा गीत सङ्गीत अनि त्यस्तै रमाइला जानकारी। तबसम्मको लागि मलाई बिदा दिनुहोस्। स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, व्यस्त रहनुहोस्। आजको लागि शुभरात्रि, र सुन्दै गर्नुहोस् यो गीत।
भेदभागो बेलैमा नचौन छमछमी मादलु तालैमा दिल बस्यो माया लुगाजलु आँखैमा हितै को दौतरी वीर तिलाउँ संकट। हाथ में